تفسیر ہم پیغمبروں کے واقعات جو ہیں وہ پڑھ رہے ہیں، تو پہلا واقعہ نوح علیہ السلام کے بارے میں پڑھا، دوسرا ابراہیم علیہ السلام اور اس میں ساتھ ہی ذکر تھا حضرت اسماعیل علیہ السلام کا، اور تیسرا واقعہ جو تھا وہ موسیٰ علیہ السلام کا پڑھا اور ان کے ساتھ ہی ذکر تھا حضرت ہارون علیہ السلام کا، اور اب اس کے بعد یہ چوتھا واقعہ ہے اور اس میں اللہ رب العزت جو ہیں وہ فرماتے ہیں وَإِنَّ إِلْيَاسَ، اور بے شک الیاس علیہ السلام لَمِنَ الْمُرْسَلِينَ، البتہ وہ رسولوں میں سے تھے۔ تو حضرت الیاس علیہ السلام یہ اللہ کے رسول تھے، اور ان کے بارے میں ہمیں کیا پتہ چلتا ہے کہ یہ حضرت ہارون علیہ السلام کی اولاد میں سے ہیں، ان کا زمانہ نبوت 9ویں صدی قبل مسیح ہے، ان کا جو مرکز تبلیغ تھا بالبک، با عین لام با کاف، بالبک نامی شہر تھا جو شام میں واقع تھا۔ آپ کی قوم بال نامی بت کی پوجا کرتی تھی، با عین لام بال نامی ایک بت تھا اس کی پوجا کرتی تھی، اور یہی جو بال تھا ان کا دیوتا بھی تھا۔ بال کے معنی کیا ہوتے ہیں؟ مالک، آقا، سردار، شوہر کے بھی ہوتے ہیں۔ قرآن میں بال کا لفظ متعدد مقامات پر شوہر کے معنوں میں بھی استعمال ہوا ہے، کیونکہ قدیم زمانے میں سامی قومیں اس لفظ کو الہ یا خداوند کے معنوں میں استعمال کرتی تھی، اور ان لوگوں نے ایک خاص دیوتا کو بال کا نام دے رکھا تھا۔ تو بال کا نام دینے کا مطلب کیا ہے کہ گویا وہ دوسرے دیوتاؤں یا معبودوں کا جو ہے وہ سردار ہے، کیونکہ بال کا لفظ وہ آقا، سردار اور خاوند کے طور پر ان کے ہاں معروف تھا۔ تو خاوند کے لیے بھی اس کو کیوں جو ہے وہ استعمال کیا جاتا ہے؟ اس لیے کہ شوہر جو ہے وہ بیوی کے اوپر جیسے اس کی حیثیت جو ہے وہ ایک سردار کی سی ہوتی ہے، ہے نا؟ تو اس طرح یہ لوگ جو تھے کیا کرتے تھے؟ بتوں کی پوجا کرتے تھے، اور بابل سے لے کر مصر تک پورے اس علاقے میں بال پرستی پھیلی ہوئی تھی۔ بنی اسرائیل جب فرعون سے نجات پا کر مصر سے فلسطین آ کر آباد ہوئے اور ان لوگوں سے شادی بیاہ ہوا تو یہ مرض ان میں بھی پھیل گیا، بنی اسرائیل میں بھی یہ آ گئی بیماری۔ تو بال کے نام پر انہوں نے ایک ذبح خانہ بنایا ہوا تھا جس پر قربانیاں کی جاتی تھیں۔ تو آپ دیکھ لیجئے کہ عوام تھے، جو فلسطینی اسرائیلی ریاست تھی اس میں بھی بال پرستی جو تھی وہ پھیل گئی۔ تو یہاں پہ اللہ رب العزت جو ہیں حضرت الیاس کے بارے میں کہتے ہیں کہ ان الیاس لمن المرسلین، اور الیاس یقیناً مرسلین میں سے تھا۔ تو مرسل کی جمع ہے مرسلین، اور اس کے معنی کیا ہے؟ کہ میرے بھیجے گئےوں میں سے تھا، میں نے ان کو رسول بنا کر بھیجا تھا۔ اور یاد رکھیے گا حضرت الیاس علیہ السلام جو ہیں یہ بنی اسرائیل کے پیغمبروں میں سے ہیں، ان کے نبیوں میں سے ہیں۔ ان کا ذکر ہمیں قرآن میں دو جگہ پر ملتا ہے، ایک یہ اور دوسرا آپ سورۃ الانعام آیت 85 میں بھی پڑھ چکی ہیں، وہاں پہ بھی ان کا ذکر جو ہے وہ ملتا ہے۔ تو ان کی دعوت اور تبلیغ کے بارے میں اللہ رب العزت کیا فرماتے ہیں؟ اذ قال لقومہ، جب انہوں نے اپنی قوم سے کہا الا تتقون، کیا تم ڈرتے نہیں ہو؟ تو آپ دیکھ لیجئے کہ نبی بن کر گئے ہیں اور اپنی قوم کو جو ہے وہ سمجھا رہے ہیں، اپنی قوم کو ڈرا رہے ہیں، اور اپنی قوم سے کے سامنے سوالیہ انداز میں جو بات رکھتے ہیں وہ یہ ہے کہ اے میری قوم کے لوگوں، کیا تم ڈرتے نہیں ہو؟ تو یہ ڈر کس چیز کا؟ کیونکہ وہ قوم جو تھی وہ بال دیوتا کی پوجا کرتی تھی، تو اس لیے جو ہے آپ اپنی قوم کو جو ہے وہ سمجھا رہے ہیں کہ بدبختو، بہترین اللہ کو چھوڑ کر تو بال کی پوجا کیوں کرتے ہو؟ الا تتقون، کیا تمہیں ڈر نہیں لگتا؟ اتدعون بالن، کیا تم بال کو پکارتے ہو؟ بال کے معنی کیا ہیں؟ آقا، سردار، مالک، اور قرآن میں یہ لفظ شوہر کے معنوں میں بھی استعمال ہوا ہے. تو چونکہ ان کی قوم جو تھی وہ بال کی پوجا کرتی تھی اور بال کو وہ معبودوں کا سردار سمجھتی تھی، معبودوں کا آقا، تو اس لیے پوچھتے ہیں کہ کیا تم بال کو پکارتے ہو؟ وَتَذَرُونَ أَحْسَنَ الْخَالِقِينَ، اور تم چھوڑ دیتے ہو، وزارا سے ہے تذرونا، یہ جمع کا صیغہ ہے، فعل مضارع ہے، اور تم چھوڑ دیتے ہو، احسنا اسم تفضیل ہے، سب سے اچھا، سب سے بہترین، بہت اچھا، اور وہ کون ہے؟ الخالقین، خالق کی جمع ہے خالقین، کہ وہ خالق جس نے تم سب کو پیدا کیا، ساری کائنات کو پیدا کیا، اس کو تم چھوڑ دیتے ہو. اور وہ خالق ہے کون؟ اللہ ربکم، اللہ رب تمہارا. تو کیا کہا؟ کہ خالق ہی نہیں بلکہ کیا ہے؟ وہ تمہارا رب بھی ہے. اور رب کیسا؟ کہ ظاہری اور باطنی صلاحیتیں بخشی اور وہ پرورش کر رہا ہے. اللہ ربکم، اللہ رب تمہارا. تو خالق ہے اور وہی رب ہے. ورب آبائکم الاولین، اور رب ہے تمہارے باپ دادا کا، الاولین اول کی جمع ہے، اور تمہارے اگلے جو باپ دادا ہیں، جو اباؤ اجداد ہیں، ان کا بھی رب ہے. تو اس سے کیا بات پتہ چلتی ہے؟ کہ اے میری قوم کے لوگوں، ذرا سوچو تو صحیح کہ اللہ جو خالق ہے، جو مالک ہے، وہ صرف تمہارا ہی نہیں بلکہ کیا ہے؟ جو تمہارے پہلے اباؤ اجداد گزرے ہیں ان کا بھی رب ہے. آپ ایک بات یاد رکھیے گا کہ رب جب لفظ استعمال ہوتا ہے نا، تو رب کے معنی پالنے والا تو ہے ہی، پالنے والا. ایک ذرہ سے، حقیر سے نطفے کو جو ہے اس سے انسان کو پیدا کر کے کمال درجے پر پہنچانے والا، اور اس کے لیے اللہ کی ربوبیت کی نشانیاں پوری کائنات میں پھیلی ہوئی ہیں کہ اللہ تعالیٰ انسان کو جب پیدا کرتا ہے تو کیا کرتا ہے؟ اس کی جسمانی ضرورتوں کا جو لحاظ ہے اور جو ان کو پورا کرنا ہے، ماں کے پیٹ میں بھی، اندھیر نگری میں بھی، جب بچہ بول نہیں سکتا، جب دیکھ نہیں سکتا، کچھ بھی نہیں، ابتدا ہے، تب بھی اللہ روزی فراہم کرتا ہے، اور اس کے بعد جو ہے جب اندھیر نگری سے باہر نکال دیتا ہے تو پھر روشنی، ہوا، زمین کی زرخیزی، پودے، سبزیاں، پھل، پھول، سورج، چاند، ستارے، ہوائیں، پوری کائنات جو ہے یہ اللہ کی ربوبیت کی نشانی ہے کہ اللہ تعالیٰ نے انسان کی جسمانی ضروریات کو پورا کیا تو روحانی ضرورت کو بھی پورا کیا، اور کیا؟ پیغمبر کو بھیجا، اور پیغمبر نے آ کر کیا کیا؟ توحید کی دعوت دی. ہر پیغمبر نے اپنی قوم کو توحید کی دعوت دی. رسول اللہ صلی اللہ علیہ وسلم بھی مکی دور میں تقریباً 13 سال جو تھے وہ توحید کی دعوت جو تھے توحید کی دعوت جو تھے وہ دیتے رہے. تو اب اپنی قوم کو آپ سمجھا رہے ہیں، سمجھانے کا انداز جو ہے وہ بڑا خوبصورت ہے، اور دلائل دیے جا رہے ہیں کہ اللہ رب ہے تمہارا بھی، اور تمہارے باپ دادا کا بھی، تمہارے ابا اجداد کا بھی رب ہے، ان کا بھی رب تھا. فَكَذَّبُوهُ، پس انہوں نے اس کو جھٹلا دیا. اب قوم کے لوگوں نے کیا کیا؟ کہ آپ نے اپنی قوم کو توحید کی دعوت دی، اور افسوس کہ قوم کے لوگوں نے جو ہے وہ حضرت الیاس علیہ السلام کی دعوت کو جھٹلا دیا. اللہ تعالیٰ کہتے ہیں فَإِنَّهُمْ، پس بے شک یہ لوگ، لَمُحْضَرُونَ، یہ حاضر کیے جانے والے ہیں. لام لام تاکید ہے، محضرون اس کے معنی کیا ہے؟ یہ حاضر کیے جائیں گے. محضر کی جمع ہے محضرون، کہاں حاضر کیے جائیں گے؟ اللہ کے دربار میں جب قیامت آئے گی، جب حساب کتاب ہوگا، تو یہ سزا کے لیے پیش کیے جائیں گے، ان کو چھوڑا نہیں جائے گا. کیوں پیش کیے جائیں گے؟ اس لیے کہ انہوں نے توحید کی دعوت کو قبول نہ کیا اور شرک کیا. اِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ، سوائے بندوں کے اللہ کے. اللہ جو ہے استثناء کا ہے، اس کا مطلب یہ ہے کہ سوائے اللہ کے بندوں کے، باقی سارے پکڑ کر اللہ کے سامنے سزا کے لیے پیش کیے جائیں گے. اللہ کے بندے جو ہیں، کون سے بندے؟ اب کی جمع ہے عباد، بندوں کو کہا جاتا ہے. بندے کون؟ جو اللہ کے نوکر و غلام ہیں، اللہ کی اطاعت کرنے والے ہیں، اللہ کے احکامات کو اپنی زندگی میں نافذ کرنے والے ہیں. جو جب اللہ کے احکامات آتے ہیں کیا کیوں کیسے تو طرح سوال نہیں کرتے, جھک جاتے ہیں, ان کا دل بھی, ان کا جسم بھی, ان کے جسم کے اعضاء بھی, ان کی صلاحیتیں بھی, وہ اپنے آپ کو اللہ کے آگے جھکا دیتے ہیں. وہ ہوتے ہیں اللہ کے بندے, ان کی یہ پہچان ہوتی ہے. کیونکہ نوکر جو ہے کبھی اپنے آقا سے یہ نہیں پوچھتا کہ آپ مجھے یہ کام کرنے کو کیوں کہہ رہے ہیں, ابھی آپ نے مجھ سے یہ کروایا, ابھی آپ مجھے اب یہ کہہ رہے ہیں. نوکر کیا کرتا ہے, جو اس کا آقا کہتا چلا جاتا ہے وہ حکم کی اطاعت جو ہے وہ کرتا چلا جاتا ہے. اب صرف عباد ہی نہیں, عباد ان کی پہلی صفت ہے کہ وہ اللہ کے بندے ہیں, دوسری ان کی صفت ہے مخلصین, مخلص کی جمع ہے مخلصین. اور مخلص کسے کہتے ہیں؟ جنہیں اللہ نے چن لیا ہے, جنہیں اللہ نے خاص کر لیا ہے. تو یہ اللہ کے چنے ہوئے بندے ہیں, یہ وہ بندے ہیں جن کو اللہ نے کس لیے خاص کیا؟ اپنی بندگی کے لیے. عباد اللہ, اللہ نے اپنی بندگی کے لیے خاص کر لیا. اور یہ کون تھے؟ یہ وہ لوگ تھے جو حضرت الیاس علیہ السلام پر ایمان لائے, جنہوں نے حضرت الیاس علیہ السلام کی دعوت کو جو ہے وہ قبول کر لیا. فَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ, فَتَرَكْنَا, اور ہم نے چھوڑ دیا. ترک کا مطلب کیا ہوتا ہے؟ چھوڑ دینا. وَتَرَكْنَا, اور چھوڑا ہم نے, عَلَيْهِ, اس پر. کیا چھوڑا اس پر؟ حضرت الیاس علیہ السلام کا ذکر خیر ہے نا. تو یہاں پہ علیہ سے مراد کیا ہے؟ نسل ہے نا. وَتَرَكْنَا عَلَيْهِ فِي الْآخِرِينَ, کہ ہم نے الیاس علیہ السلام کا ذکر خیر جو ہے چھوڑ دیا. فِي الْآخِرِينَ, آخری لوگوں پر, آخر کی جمع ہے. گویا کہ جو پچھلی نسلیں تھیں ان میں حضرت الیاس علیہ السلام کا ذکر خیر جو ہے وہ چھوڑ دیا. تو اس کے معنی کیا ہیں؟ کہ ہم جو بھی پیچھے آنے والے تھے, ہم نے الیاس کے لیے پیچھے آنے والے لوگوں میں یہ بات رہنے دی. وَتَرَكْنَا عَلَيْهِ, تو اللہ اوپر ہے, ہی کی ضمیر حضرت الیاس کے لیے ہے کہ حضرت الیاس میرے چنے ہوئے بندوں میں سے تھے, وہ پیغمبر تھے, انہوں نے قوم کو دعوت دی. تو اس بات پر قوم نے جھٹلایا, سزا ہم دیں گے. حضرت الیاس علیہ السلام نے اپنا فرض ادا کیا اور ہم نے چھوڑ دیا. علیہ, اس پر, کس پر؟ فی الآخرین, قوم کے لوگ جو تھے, جو پیچھے نسلیں آنے والی تھی, ان پر چھوڑ دیا. کس کا ذکر؟ حضرت الیاس علیہ السلام کا ذکر. یعنی علا, یہ جو آپ کا عمل تھا, آپ نے دعوت دی اور قوم کا رویہ تھا انکار کرنے کا, تو ہی کی ضمیر حضرت الیاس علیہ السلام کے لیے ہے کہ اس پر اللہ تعالی نے حضرت الیاس علیہ السلام کا ذکر جو ہے, ان کا ذکر خیر جو ہے وہ باقی رہنے والوں پر جو ہے وہ چھوڑ دیا. کیونکہ پچھلے لوگ جو ہیں حضرت الیاس کو یاد کرتے ہیں. اور یہ آیتیں بھی کون سی ہیں؟ آیات ترجیح میں سے ہیں. سلام علی الیاسین, سلام ہے الیاسین پر. تو یہاں پہ الیاسین جو ہے وہ کہا گیا ہے, اور جب آغاز ہوا تھا تو کیا تھا؟ وَإِنَّ الیاسَ, ہے نا. آیت نمبر 123 میں الیاس لفظ ہے اور یہاں پہ الیاسین ہے. تو ان دونوں میں کیا فرق ہے؟ مفسرین یہ کہتے ہیں کہ اصل میں یہ ایسے ہی ہے جیسے حضرت ابراہیم کا دوسرا نام ابراہم, اسی طرح حضرت الیاس کا دوسرا نام کیا ہے؟ الیاسین. اور جیسے اہل عرب عبرانی زبان میں حضرت میکائیل کے لیے کیا لفظ بولتے تھے؟ میکال, میکائیل, میکائین. ایک ہی فرشتے کو وہ تین ناموں سے یاد کرتے تھے, کیونکہ عبرانی تو زبان میں کیا؟ میکال, میکائیل اور میکائین. تو کہتے ہیں ایسا ہی معاملہ حضرت الیاس علیہ السلام کے ساتھ بھی ہوا ہے کہ یہاں پہ اللہ تعالیٰ نے پہلے الیاس کہا اور پھر الیاسین, تو ایک ہی بات ہے. گویا کہ یہ بھی حضرت الیاس ہی کا ایک نام ہے, جیسے ایک لفظ کے دو تلفظ ہوں, ہے نا. تو تلفظ کی ایسی کمی بیشی زبانوں میں اکثر پائی جاتی ہے. اس کی دوسری مثال بھی ہمیں قرآن میں ملتی ہے, جیسے تور سینا, اور سورۃ 3 میں سینین کہا گیا, तूरे सी नींद। तो ये दलील है कि असल में ये भी जो है नाम है हजरत इलियास ही का। तो वह ये कहना अल्लाह ताला का कि सलामुन अला इलियासीन, के सलामती हो इलियासीन पर। एक राय ये भी है कि इससे मुराद, इल से मुराद आल है, कि हजरत इलियास अलैहिस्सलाम और इनकी तमाम आल और आपके इत्तबा करने वालों पर जो है वो क्या है, सलामती है अल्लाह ताला की तरफ से, बरकत है। जो जिन्होंने आपका साथ दिया, जो आपके जानिसार हैं, उन पर अल्लाह की बरकत नाजिल होती है और उन पर अल्लाह की सलामती नाजिल होती है। तो एक मानी क्या है कि ये हजरत इलियास ही का नाम है और अल्फाज का थोड़ी बहुत तब्दीली जबानों में पाई जाती है, ठीक है। दूसरी राय क्या है कि असल में इल आल से है और इसके मानी है कि हजरत इलियास का इत्तबा करने वाले। और यहाँ पे अल्लाह ताला के प्यार का अंदाज है, अल्लाह ताला अपने रसूलों के बारे में बार बार ये बात बताते हैं कि मेरे रसूल जो हैं उन पर सलामती हो। पीछे आपने जितने भी वाकयात पढ़े हैं ये बात आई है ना नुमाया होकर, कभी कहते हैं कि वो मेरे मुखलस बंदे थे, कभी कहते हैं कि वो मेरे मोमिन बंदों में से थे, कभी कहते हैं कि वो जो लोग थे उनका जिक्र खैर लोगों में छोड़ दिया, और फिर ये कि उन पर जो है वो सलामती हो, और फिर कहते हैं कि एहसान की रविश पर चलने वालों को, एहसान की दर्जे की जो नेकी करते हैं उनको हम ऐसा ही बदला दिया करते हैं। यहां पे भी कहा इन्ना कज़ालिका नजज़िल मुहसिनीन, ये बार बार एयादा क्यों किया जा रहा है, ये अल्लाह की सुन्नत है कि जो भी अल्लाह का पैगंबर या अल्लाह का नेक बंदा अपने ईमान, इखलास, एहसान, अपनी इबादत का मुजाहरा करता है, अल्लाह उसके नाम को जिंदा रखता है। दुनिया उसकी मुखालफत करती है, दुनिया इनकार करती है, दुनिया साथ नहीं देती, कम लोग हैं जो साथ देते हैं, लेकिन जो ज्यादा दुनिया है, जो अक्सरियत है, जो इनकार करने वाली है, उनको तो अल्लाह मिटा देता है, उनका कोई नाम लेवा नहीं रहता, कोई उनका नाम भी नहीं रखता, ये थोड़े लोग होते हैं। लेकिन अल्लाह रब्बुल इज्जत क्या फरमाते हैं कि हम नेकी करने वालों को ऐसी ही जजा दिया करते हैं। इसका मतलब क्या है कि मेरे और आपके नाम ये पैगाम है कि है हम में से कोई धड़कने वाला, दिल रखने वाला, जिसके पास कल्ब सलीम हो, जो इबादत की सिफत रखता हो, जो मुखलस हो, एहसान के दर्जे की नेकी करने वाला हो, अल्लाह के लिए करने वाला हो। तो अल्लाह ताला कहते हैं कि ऐ मेरे बंदो, ऐ मेरी बंदियो, जो भी ऐसे अमल करेगा मैं आज भी उसको जो है वो ऐसा ही बदला दूंगा, दुनिया में भी और आखरत में भी। और एक बात याद रखिएगा कि अल्लाह ताला बार बार जिसकी तकरार करते हैं ये इन्नहु मिन इबादिनल मुमिनीन, के बेशक वो मेरे बंदों में से था। कौन से बंदे? मोमिनीन, इबाद अब की जमा है और मोमिनीन मोमिन की जमा है। और वो ईमान यहाँ मुराद नहीं है जो जबान से बस कहा जाता है और अमल नहीं किया जाता, तो यहाँ पे हकीकी ईमान लाना मुराद है कि जबान से कलमा पढ़ा और फिर अमल ने उसकी सच्चाई जो थी उसको साबित कर दिया। ये नहीं कि उसने तो ईमान का मजा भी नहीं चखा जो जबान से तो अदा करे और फिर जो है ईमान की हलावत उसके अमलों से जाहिर ना हो, ईमान की मिठास उसका अमल जो है उसको जाहिर ना करे। और फिर एक खास बात कि लोग नबियों को पूजने लगे, शिर्क करने लगे, हर नबी की कहानी सुनाकर, हर वाकया सुनाकर जो कहा वो क्या कि वो मेरे बंदों में से था, बंदे, मेरा कोई बेटा नहीं था, कोई हसब नसब नहीं था। इन्नहु मिन इबादिनल मुमिनीन। तो आयाते तरजीह आप जरूर नोट कीजिए कि कौन कौन सी हैं जो बार बार आई हैं और तकरार क्यों है। वा इन्ना लूतन लमिनल मुरसलीन, और बेशक लूत अलैहिस्सलाम भी मेरे रसूलों में से थे, उनमें से थे जिनको रसूल बनाकर भेजा गया था। अब आप देखिए कि यहाँ पर अल्लाह रब्बुल इज्जत जो है हजरत लूत अलैहिस्सलाम का जो है वो जिक्र करते हैं। और लूत अलैहिस्सलाम जो है ये कौन थे? ये अल्लाह के جلیل القدر رسولوں میں سے تھے. مرسل کی جمع ہے مرسلین, اور مرسلین یہ اسم مفعول ہے, اور اس کے معنی کیا ہیں کہ اللہ تعالیٰ نے اپنے جن پیغمبروں کو دعوت کے لیے منتخب کیا, ان کو چنا. تو حضرت لوط علیہ السلام بھی اللہ کے ان جلیل القدر پیغمبروں میں سے تھے. پھر آپ دیکھیے کہ لوط علیہ السلام جو ہیں ان کا حضرت ابراہیم علیہ السلام سے کیا رشتہ بنتا ہے, آپ ان کے بھتیجے تھے, اور حضرت ابراہیم علیہ السلام کی اجازت سے یہ صدوم کے شہر میں جا کر بس گئے تھے, اور یہ اس علاقے کا مرکزی مقام تھا جہاں پہ آپ نے جو ہے وہ جا کر لوگوں کو دعوت دینی شروع کی. اور ان کی جو قوم تھی ان کے اندر کیا برائی پائی جاتی تھی, وہ لوگ فاسق تھے, فاجر تھے, شدید ترین کافر تھے. تو نمبر ون کیا کہ کفر کرنے والے تھے, اور کفر میں بھی انتہائی کفر کرنے والے. نمبر دو, انتہائی بد فطرت اور بے حد بد کردار تھے, رازنی کے بھی عادی تھے, اور یہ برے عمل جو تھے وہ سرے راہ کرتے تھے. بے حیائی کا کام ایک انہوں نے ایسا شروع کیا, عمل قوم لوط, لوط علیہ السلام کی جو قوم تھی, لواقت کا عمل. اور وہ کیا تھا کہ اپنی نفسانی خواہش کو انہوں نے جو ہے مردوں سے پورا کرنا شروع کیا, جائز خواہش عورتوں کے ذریعے پوری کرنے سے اجتناب کرنے لگے, عورتوں کو چھوڑ کر مردوں ہی کو, مردوں نے جنسی خواہش کے لیے جو ہے وہ منتخب کر لیا. تو یہاں پہ اللہ رب العزت بڑا مختصر انداز میں ان کا ذکر کرتے ہیں کہ اور لوط علیہ السلام ان لوگوں میں سے تھے جو صدوم کی طرف, ان کی قوم کی طرف بھیجے گئے تھے. اس نجیناہو, جب ہم نے اس کو نجات دی, تو ہم نے اس کو نجات دی, کس چیز سے نجات دی؟ ان کی قوم سے, ان کی قوم کی گمراہی اور سرکشی سے, ان کے حرام کاموں سے. کیونکہ قوم نے جب لوط علیہ السلام کی دعوت کو قبول نہ کیا تو پھر کیا ہوا, اس نجیناہو, ہم نے بچا لیا اس کو, لوط علیہ السلام کو, واہلہو, اور ان کو جو آپ کے ساتھی تھے, اہل سے مراد آپ کے گھر والے, اجمعین سب کے سب. تو گھر والوں سے مراد اہل ایمان ہیں, تو آپ کے ساتھ جو لوگ ایمان لائے تھے ان سب کو بچایا. الا عجوزن, سوائے بڑھیا کے. تو عجوزن کا لفظ جو ہے یہ کس کے لیے استعمال کیا جاتا ہے؟ عاجز آنا, اور بڑھاپے میں انسان عاجز آ جاتا ہے, اور بڑھاپے کے لیے بھی استعمال کیا جاتا ہے. تو عجوزن سے مراد آپ کی بیوی تھی, اور وہ کون تھی؟ فی الغابرین, پیچھے رہ جانے والوں میں سے تھی. غابر کی جمع غابرین, غین بارا, جیسے کہیں گاڑی چلی جائے, بس جائے, تو پیچھے گرد و غبار رہ جاتا ہے. تو گرد و غبار پیچھے رہ جاتا ہے, گاڑی آگے چلی جاتی ہے. آپ چلتی ہیں, آپ آگے چلتی جاتی ہیں, آپ کے قدموں کے پیچھے جو ہے مٹی اڑ رہی ہوتی ہے, غبار ہے نا, تو پیچھے رہنا, اڑنا. اسی سے فی الغابرین, وہ پیچھے رہ جانے والوں میں سے تھی, کیونکہ پیچھے کہا کہ ان کے اہلہو کو بچا لیا, اور یہاں کہا کہ جب حضرت لوط علیہ السلام اور آپ کے ایمان لانے والے ساتھی جو تھے اللہ کے حکم پر ہجرت کر گئے, اور آپ کی قوم پر عذاب آیا, آپ کی بیوی آپ کے اہل میں شامل نہیں تھی, وہ پیچھے رہ جانے والوں میں سے تھی. کیوں پیچھے رہ جانے والوں میں سے تھی؟ اس لیے کہ آپ کی بیوی جو تھی اس نے آپ کا ساتھ نہ دیا, وہ خائن تھی, خیانت کرنے والی تھی. خیانت کس چیز کی؟ وہ پیغمبر کے راز جو تھی وہ اپنی قوم کو بتاتی تھی. جب آپ کے گھر کوئی مہمان آتے یا کوئی آتا تو رومال ہلا ہلا کر وہ اپنی قوم کو جو تھی وہ بتاتی تھی, اور قوم امٹ پڑتی تھی تاکہ ان سے جو ہے وہ برا سلوک کرے. تو یہاں پہ بھی کیا ہے, الا عجوزن فی الغابرین. تو اس سے پتا چلتا ہے کہ پیغمبر کا پیغمبر ہونا اس کی بیوی کو عذاب سے بچا نہیں سکتا. ثم دمرنا الآخرین, ثم پھر دمرنا, پھر ہم نے ہلاک کر دیا. تو دمرا کا مطلب کیا ہوتا ہے؟ جڑ سے اکھیڑ دینا, تباہ و برباد کر دینا, تہس نہس کر دینا, نام و نشان مٹا دینا, کہ پھر ہم نے جو ہے تہس نہس کر دیا الآخرین, پچھلوں کو بھی, کہ جس کسی نے جو ہے वो इनकार किया तो हमने जो है उसको तहस नहस कर दिया, उसको तबाहो बर्बाद कर दिया। वह इन्ना कुम, और बेशक तुम, कुम की जमीर आई है अहले मक्का के लिए, लतमुर्रूना कि तुम जो है वो गुजरते हो, मर्रा या मुर्रू इसके मानी क्या होते हैं, गुजरना है ना, लतमुर्रूना तुम गुजरते हो, अलैहिम इन पर से, मुस्बहीना व बिल्लैल, मुस्बे की जमा है मुस्बहीन कि तुम जो हो वो सुबह करते हुए गुजरते हो, व बिल्लैल और रात करते हुए भी, तो शब और रोज जो है तुम गुजरते हो। कहां से शब और रोज, अहले मक्का जो थे वो गुजरते थे, तो अहले मक्का जो थे वो जब शाम और फिलिस्तीन का सफर करते थे तो रात और दिन, कभी सुबह होती कभी रात होती, और रास्ते में कौम लूत की तबाहशुदा बस्तियां जो थी वो उनको नजर आती। तो ये जो शाहरा थी जिसपे अहले मक्का के तजारती काफले गुजरते थे मक्का से शाम जाते हुए, शाम फिलिस्तीन के इलाकों की तरफ, तो उनके जो उजड़े हुए इलाके डेड सी जहां वो तबाहो बर्बाद हो गए, तो अल्लाह ताला कहते हैं कि अहले मक्का लतमुर्रूना अलैहिम, तुम इन तबाहशुदा बस्तियों पर जो मुतफिकात के नाम से जिन्हें अल्लाह याद करते हैं कि तुम उनसे गुजरते हो, मुस्बहीना के सफर कर रहे होते हो तो सुबह हो जाती है सुबह करते हुए, बिल्लैल और रात हो जाती है और रात के वक्त, अफला ताकिलून, क्या तुमको अकल नहीं आती, क्या तुम्हें समझ नहीं आती, बड़ी अजीब बात है। तो यहां पे भी हजरत लूत अलैहिस्सलाम का जो वाकया है ये बड़ा मुख्तसर सामने रखा गया है, आपकी दावत, आपकी कौम का इनकार और आपकी कौम की तबाही, और फिर अमल का ये उसूल कि नबी के साथ भी रिश्तेदारी किसी के काम आने वाली चीज नहीं है, काम आने वाली चीज तो क्या है, ईमान और अमले सवाले। अहले मक्का, अहले मक्का तुम रसूल के रिश्तेदारों में से हो, लेकिन अगर तुमने रसूल का इनकार किया तो फिर अल्लाह की सुन्नत बदलेगी नहीं। फिर वही तरजीह वाली आयात जो हैं आप उनको सामने रख लीजिए, है ना, और फिर बात क्या है कि असल बात यह है कि तुम जो है वो इबरत हासिल करो, दीदाए इबरत समझो और अपने रवैयों को बदलो और प्यारे रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का साथ दो। इसके साथ ही जिक्र होता है हजरत यूनुस अलैहिस्सलाम का, वह इन यूनुस लमिनल मुरसलीन, और यकीनन यूनुस अलैहिस्सलाम भी रसूलों में से था। मुरसल की जमा है मुरसलीन, और मुरसलीन जो है ये इस्म मफूल है, इसके मानी है भेजे गयों में से, कि अल्लाह ताला ने हजरत यूनस अलैहिस्सलाम को भी जो है क्या किया था, रसूल बनाकर भेजा था। अब आप देख लीजिए ये तीसरा मौका है कि हजरत यूनस अलैहिस्सलाम का जिक्र कुरान मजीद में आया है, और इससे पहले आप सूरत यूनस और सूरत अंबिया में भी हजरत यूनस अलैहिस्सलाम का जिक्र जो है वो पढ़ चुकी हैं। और हजरत यूनस अलैहिस्सलाम जो थे ये कौन थे, इनकी क्या तफसीलात हैं, इस सिलसिले में आप ये बात याद रखें कि हजरत यूनस अलैहिस्सलाम जो हैं अपनी कौम की तरफ जब भेजे गए तो हजरत यूनस अलैहिस्सलाम का जो इलाका था ये अहले नैनवा की तरफ भेजे गए थे, नैनवा, और हजरत यूनस अलैहिस्सलाम जो थे अल्लाह की इजाजत के बगैर इन्होंने अपने इलाके को छोड़ा और हिजरत कर ली, और इनकी कौम तमाम कौमों में से वो मुनफरिद कौम है कि जिस पर अजाब इलाही नाजिल हुआ इसने तौबा की और अल्लाह ने इनकी तौबा की वजह से अजाब इलाही इनसे दूर कर दिया। ऐसा क्यों हुआ, इसलिए कि अल्लाह ताला ने अभी हजरत यूनस अलैहिस्सलाम को जो है वो इजाजत नहीं दी थी कि वो हिजरत कर जाएं, और पैगंबर अल्लाह की इजाजत के बगैर हिजरत नहीं कर सकता, और उसका अल्लाह की इजाजत के बगैर वतन को शहर को छोड़ देना ऐसे अमलों में से है कि जिस पर अल्लाह फिर पकड़ करता है। तो वह इन्ना यूनुस अलमिनल मुरसलीन, और यकीनन यूनुस अलैहिस्सलाम भी रसूलों में से था। इज अबका, जब वो भाग निकला अबाका का लफ्ज इस्तेमाल होता है कि जब नौकर जो है गुलाम अपने आका के पास से भाग जाए, आका की इजाजत के बगैर भागे। इस अबाका जब वो भागे, किसकी इजाजत ना ली? अल्लाह से इजाजत ही ना ली, अल्लाह ने इजाजत ही ना दी, पूछी भी नहीं। अबाका भागे, कहां भागे? इलल फुल्क, कश्ती की तरफ। फुल का लफ्ज इस जिन्स है, वाहे जमा मुजक्कर मोहनस इस्तेमाल होता है, तो वो कश्ती की तरफ भागे। और कश्ती कैसी थी जब वो कश्ती की तरफ भागे? अल मशहून, मशहून शीन हानून से है और भरावा होने को कहते हैं। आम भरावा नहीं, जैसे गिलास पानी से भरावा हो उसके लिए इस्तेमाल नहीं होता, बल्कि जिस भरेवे के लिए आता है कि कश्ती या जहाज जो है या तो वो सामान से भरावा हो या वो मुसाफिरों से भरावा। तो कश्ती जो थी वो भरी हुई कश्ती थी, मुसाफिरों से, सामान से। मशहून यहां पर लफ्ज इस्तेमाल हुआ है, ये जमा का सीगा है और कश्ती भरी हुई थी। फसाहमा, फसाहमा इसके मानी है कि फिर जो है कुरा डाला इसने। फसाहमा असल में आप यहां पे अगर आप गौर करें तो साहमा का लफ्ज जो है ये वाहिद मुजक्कर गैब का सीगा है, और सीन हामीम जो है ऐसे तीर को कहते हैं जिस तीर के जरिए कुर्रा जो है वो निकाला जाता है। तो अरबों के यहां ये रवाज था ना कि वो तीरों के जरिए कुर्रा निकालते थे। उन्होंने हबल नामी बुध के बुध को भी जो है बहुत से तीर पकड़ाए हुए थे, तो उसको घुमाते थे और उसके बाद जो है फिर जो तीर निकल आता तो उससे जो थे वो कुर्रा जो थे वो निकालते थे। तो वो कभी परिंदे को उड़ाते तो उससे फाल लेते थे, और कभी जो है वो तीर के जरिए जो थे वो फाल निकालते थे। तो अब आप देख लीजिए कि यहां पे जो है मानी क्या है। साहमा, इसने कुर्रा डलवाया, ये मुसाहमत उनसे है। इसके मानी है किसी के साथ कुर्रा डालना। तो हजरत यूनुस अलैहिस्सलाम का अमल था अबाका, वो थे भागे हुए, और जब भाग कर गए तो आगे साहिल आया, साहिल आया तो नजर आई कश्ती, कश्ती थी भरी हुई, और वो थे कौम से बड़े अजुर्दा और गमजदा। पीछे जाने का तो कोई इरादा नहीं था, कश्ती थी भरी हुई, बस चाहा कि मैं उसके अंदर दाखिल हो जाऊं। वो गए, उसमें सवार हो गए, और उनका ये अमल जो था कि भरी हुई कश्ती में सवार होना और रूठ कर आना, मुगादे बन के लफ्ज़ी कुरान में मिलते हैं, बड़े गुस्से में थे अपने कौम के रवैये से। फसाहमा, फिर उसने कुर्रा डलवाया, तो इसके मतलब क्या है कि फिर कुर्रा अंदाजी में वो शरीक हुआ। फकाना मिनल मुदहदीन, और फिर वो हो गया मात खाने वालों में से। तो मुदहदीन का लफ्ज जो है इसके मानी क्या है? दाल हा द्वाद, और इसके मानी है फिसलना, जैसे कोई ऊपर चढ़ रहा हो तो फिसल जाए। अब कश्ती में बैठ रहे थे और जगह लेना चाह रहे थे, जगह ले भी ली और फिर फिसल कर समंदर के अंदर डाल दिए गए। और अंदर समंदर के क्यों डाले गए? कि उस वक्त जो है वो कुर्रा निकाला गया। मुदहमीन के बारे में मुफस्सरीन ये कहते हैं कि मुदहमीन का लफ्ज ये इसम मफूल है, कुर्रा अंदाजी में हार जाने वाले। बस वो मगलूब हो गए, इदहादुन से है। इदहादुन इसके मानी होते हैं किसी को नाकाम बना देना। कुर्रा अंदाजी में उन्हीं का नाम निकल आया, उन्होंने अपने आप को दरिया में डाल दिया। इसका ये नहीं मतलब कि उन्होंने कोई खुदकुशी कर ली थी, ये मतलब नहीं है, बल्कि क्या है कि वो तो कश्ती पे सवार हुए थे, वो तो चाहते थे वहां से निकल जाएं, आगे जो है वो सफर करें, लेकिन हुआ क्या कि कुर्रा डाला गया और फिर वो शिकस्त खाने वालों में शामिल हो गए। फल तका महुल हूतू, जब वो कुर्रे में उनका नाम निकल आया और वो समंदर में फेंक दिए गए, तो लुकमा बना लिया उनका अलहूतू मछली ने। अब आप देख लीजिए कि यहां पर अब इस्तेमाल लफ्ज हुआ है फापस। अब फा जो है ये बता रहा है कि कोई काफी बात है, यानी काफी कुछ हुआ कि लोग परेशान भी हुए हैं और फिर सोचा कि क्या करें, क्योंकि कश्ती हचकोले खाने लगी, तूफान आ रहा था और लग रहा था कश्ती डूब जाएगी, और फिर लोगों का ये ख्याल था कि ऐसे लगता है कि ये ओवर क्राउडेड हो गई है, या फिर ये ख्याल था कि इस कश्ती के अंदर कोई गुलाम है जो अपने आका से भाग कर आया है, इसलिए जो है वो कश्ती जो है वो हचकोले खा रही है। वापस हुआ क्या कि कुरानदाजी में इनका नाम आया तो इल्तकमहु, इसका लुकमा कर लिया, इसको निगल लिया। वाहिद मुजक्कर गायब का सीगा है, लाम काफ मीम इसका रूट है, तो मानी क्या है, एक ही लुकमे में इसको जो है वो हूत ने जो है वो निकल लिया। और हूत जो है ये किसे कहते हैं, मछली के लिए ये लफ्ज जो है वो इस्तेमाल होता है, और मछली के लिए और लफ्ज भी इस्तेमाल होते हैं, हैं? मछली के लिए जन्नून का लफ्ज जो है ये भी आया है। और आप देखें कि इसके अलावा मछली के लिए यहां पर जो लफ्ज आया है ये हूत का, तो इसके मानी क्या है, क्या फर्क है? असल में शाबाश, हूत का लफ्ज इस जिन्स है, तो कुरान में दो लफ्ज मछली के लिए आए हैं, एक है हूत और दूसरा नून। हूत इस जिन्स है, हर किस्म की मछली, और हूत की जमा है हीतान, बड़ी मछली को भी कहते हैं, है ना, छोटी है बड़ी है हर तरह की, और समक भी आता है, लेकिन ये लफ्ज कुरान में नहीं है समक का। और सबसे बड़ी मछली उसको वहील मछली कहते हैं, उसके लिए जैसे नून आया है उसके लिए, है ना, तो गोया के वो हूत के मुंह में गए या नून के मुंह में गए, तो थी कोई बड़ी मछली कि जिसने बस हजरत यूनस अलैहिस्सलाम का एक ही लुकमा बनाया, पूरा एक लुकमा। आप सोचें कितनी बड़ी मछली थी कि एक लुकमे के तौर पे उसको निकल लिया। वह हुआ मुलीम, और वो मलामत ज्यादा था। तो मुलीम जो है इसके मानी क्या होते हैं, लाम वो मीम से है, ऐसे कसूरवाद आदमी को कहते हैं जो अपने कसूर की वजह से आप ही जो है वो मलामत का शिकार हो, कोई उसको मलामत करे या ना करे, बल्कि क्या है, खुद ही वो मलामत ज्यादा है, खुद ही वो अफसुरदा है। तो यहां पे ये बात आई कि अब वो हजरत यूनस अलैहिस्सलाम जो थे वो मुलीम थे, वो मलामत ज्यादा थे। फिर फरमाया फलौला अन्नहु काना मिनल मुसब्बिहीन, बस अगर ना होता ये कि वो होता मिनल मुसब्बिहीन, मुसब्बिह की जमा है मुसब्बिहीन, और तस्बीह बयान करना, तो अगर वो तस्बीह बयान करने वालों में से ना होता तो फिर क्या होता, ललबे सफी बत नहीं इला यौम युब असून, तो वो रहता इसके पेट में कयामत के दिन तक।